यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। नागरिक क्षेत्रका अगुवा एवं बुद्धिजीवीले निर्वाचन सुशासन र न्यायिक छानबिन सरकारको मुख्य दायित्व हुनुपर्नेमा जोड़ दिनुभएको छ। उहाँहरूले जेएनजी समूहले शान्तिपूर्ण रूपमा गरेको प्रदर्शनमा कसरी घुसपैठ भयो र कसरी जनधनको क्षति भयो भन्ने निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही गर्न माग पनि गर्नुभएको छ। निर्वाचनका लागि राजनैतिक दल र सरकार पक्षसँग नियमित छलफल र परामर्श गरी निर्वाचनको वातावरण बनाउन पनि सरकार लाग्नुपर्ने बताउँदै उहाँहरूले जोखिममा परेको शान्ति सुरक्षाको अवस्थालाई सामान्यीकरण गर्दै लैजानुपर्नेमा जोड़ दिनुभयो। त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति शिक्षाविद प्राध्यापक केदार भक्त माथेमाले नयाँ सरकारको मुख्य जिम्मेवारी आगामी फागुन 21 चुनाव सम्पन्न गराउनु रहेको बताउनुभयो। उहाँले प्रदर्शनका क्रममा ध्वस्त भएका संरचनाको पुननिर्माणका लागि स्रोत जुटाउन वैदेशिक समुदायलाई आग्रह गर्नुपर्ने बताउनुभयो। बुद्धिजीवी मल्लके सुन्दरले जेएनजीहरूले उठाएका मुद्दा भ्रष्टाचार विरूद्ध सुशासनका विषयलाई सरकारले छाड्न नहुनेमा जोड़ दिनुभयो। त्यस्तै राष्ट्रिय मानवाधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारीले भ्रष्टाचारको अन्त्य र विधिको शासनको मुद्दाका आधारमा जेएनजी समूहको प्रदर्शनबाट सरकार स्थापित भएकाले स्पष्ट कार्यादेश सहितको बेग्लै र अधिकार सम्पन्न आयोग गठन हुनुपर्ने बताउनुभयो। जेएनजी प्रदर्शनका क्रममा आगलागी भई क्षतिग्रस्त संघीय संसद भवनको हिजो मन्त्रीहरूले निरीक्षण गर्नुभएको छ। अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा जलस्रोत तथा सिंचाई, भौतिक योजना तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ र गृह तथा कानून मन्त्री ओमप्रकाश अर्यालले सो भवन निरीक्षण गर्नुभएको हो। निरीक्षणका क्रममा उहाँहरूले प्रदर्शनकारीको आगजनीबाट क्षतिग्रस्त भवन पुरानै स्वरूपमा निर्माण गर्ने, आगामी पुससम्म सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन निर्माण सम्पन्न हुने र त्यही संसदको बैठक बस्ने बताउनुभयो। गृह कानून न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षा सुदृढ़ बनाई अराजक गतिविधि हुन नदिन 77 प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। गृह मन्त्रालयबाट हिजो भर्चुअल माध्यम मार्फत गरिएको सम्बोधनमा मन्त्री अर्यालले असोज 3 संविधान दिवसको तयारीमा जुट्न पनि सबै प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गर्नुभयो। उहाँले जेएनजी युवाको आन्दोलनपछि मुलुकमा भएको आमूल परिवर्तनलाई संस्थागत गर्न वर्तमान संविधानलाई सबै पक्षले स्वीकार गरेको बताउँदै वर्तमान सरकारले संविधान दिवस सामान्य रूपमा मनाउने निर्णय गरेको पनि बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले हिजो ललितपुरको भैंसीपाटी स्थित मन्त्री निवासको निरीक्षण गर्नुभएको छ। मन्त्री घिसिङले निरीक्षणपछि मन्त्री निवासमा ठूलो क्षति भएकाले अहिले क्षतिको विवरण संकलन गरी संरचना निर्माणका लागि अघि बढ़ेको बताउनुभयो। त्यस्तै ऊर्जा मन्त्री घिसिङ र गृहमन्त्री अर्यालले महाराजगंज स्थित नेपाल प्रहरी अस्पतालमा पुगी घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी पनि लिनुभएको छ। उहाँहरूले अस्पतालको निरीक्षणसँगै गत भदौ 23 र 24 जेएनजीले गरेको प्रदर्शनका क्रममा घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो। हाल सो अस्पतालमा 16 प्रहरी र 1 सर्वसाधारण घाइतेको उपचार भइरहेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई, भौतिक योजना तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जेएनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारी साधनलाई अन्यत्र लगी व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ। जलेका सवारी साधनका कारण सिंहदरबार परिसर कुरूप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र लगी व्यवस्थापन गर्न उहाँले हिजो निर्देशन दिनुभएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ। उहाँले विनाशबाट हामी उठ्यौं भन्ने सन्देश दिन सामान्य आगलागी मात्र भएका भवनका बाहिरी भागमा रंगरोगन गर्ने, मन्त्रालय तथा कार्यालय परिसरमा आगलागीबाट क्षति भएका सवारी साधन तुरन्त हटाउने र क्षतिको मूल्यांकन तत्काल गर्ने काममा जुट्न पनि निर्देशन दिनुभयो। मन्त्री घिसिङले हाम्रा संरचना हामी आफै बनाऊ अभियान मार्फत सरकार स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुननिर्माण सरकारले शुरू गर्ने पनि बताउनुभयो। जिल्ला प्रहरी परिसर काठमाडौँले बिना बिल बिजकको सामान किनबेच नगर्न सबैमा अनुरोध गरेको छ। परिसरले सूचना प्रकाशित गरी जेएनजीको प्रदर्शनका क्रममा आपराधिक समूहद्वारा लुटिएका गरगहना बिक्री गर्न सुनचाँदी पसलमा ल्याउन सक्ने भएकाले बिल बिनाका सुनचाँदीको गरगहना खरिद नगर्न अनुरोध गरेको हो। गत भदौ 23 र 24 गते जेएनजीले आह्वान गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीद्वारा काठमाडौँका विभिन्न स्थानमा रहेका सरकारी कार्यालय, बैंक, वित्तीय संस्थाहरू, व्यापारिक प्रतिष्ठान लगायत निजी सम्पत्तिमा समेत आगजनी तथा तोड़फोड़ गर्नुका साथै बहुमूल्य गरगहना तथा सरसामान चोरी लुटपाट गरी लगेको पाइएकाले बिल बिना खरीद नगर्न अनुरोध गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिल राज बोहराले जानकारी दिनुभयो। त्यस्तै परिसरले त्यस्ता सामानहरू प्राप्त भएमा प्रहरी कन्ट्रोल नम्बर 100 जिल्ला प्रहरी परिसर काठमाडौँको सम्पर्क नम्बर 9851283012 र नजिकैको प्रहरी कार्यालयमा उक्त विषयको जानकारी दिन सबैमा अनुरोध समेत गरेको छ। नजिकिन्दो चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको 15 स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याउने भएको छ। ट्राफिक प्रहरीले श्रीप्रदी र नाडाको सहयोग तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा काठमाडौँ उपत्यकाभित्रका यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याउन लागेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार नयाँ बस पार्क, नागढुङ्गा, कलंकी, स्वयम्भू, हलचोक, माछा पोखरी, चाबहिल, तिलगंगा, कोटेश्वर, जगाती, सातदो बाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र सागामा आजदेखि यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको हो। यात्रु सहायता कक्षमा खटिएका टोलीले तोकिएको भाडादर भन्दा बढ़ी भाड़ा लिए नलिएको, लामो दूरीका सवारी साधनमा दुईजना चालक भए नभएको, सवारी साधनको क्षमता भन्दा बढ़ी यात्रु राख्ने र यात्रुलाई गन्तव्यमा नपुर्याई बाटोमै अलपत्र पार्ने जस्ता कार्यको निगरानी गरिने ट्राफिक प्रहरीले जनाएको छ। गत भदौ 23 र 24 गतेको जेएनजी प्रदर्शनका मौका छोपी विभिन्न कारागारबाट फरार भएका कैदी बन्दीहरू धमाधम कारागार फर्किएका छन्। कारागारबाट भागेका मध्ये धेरै जसोलाई सुरक्षाकर्मीले पक्राउ गरी कारागार फर्काएका छन् भने कतिपय आफै कारागार फर्किएका छन्। कैलाली कारागारबाट भागेका 666 कैदी बन्दी 226 जना कैदी बन्दी कारागार फर्किएका छन्। त्यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका स्थित क्षेत्रीय कारागार भीमफेदी लगायत विभिन्न कारागारबाट फरार भएका मध्ये हिजोसम्म 223 कैदीबन्दी कारागार फर्किएको कारागारका प्रमुख सुभाष पौडेलले जानकारी दिनुभयो। भदौ 25 गते कारागारबाट फरार भएका कैदीबन्दी मध्ये केहीलाई सुरक्षाकर्मीले घरबाट पक्राउ गरेको र केहीले आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। म्याग्दी कारागारबाट एक हप्ता अघि भागेका 62 जना कैदीबन्दीलाई प्रहरीले कारागार फर्काएको छ। 2046 प्रजातन्त्र पुनस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको 28 स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालको राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहनुभएका सिंह सबैका लागि प्रेरणाको स्रोत पनि बन्नुभएको थियो। 2046 जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा पनि उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो। 1972 कार्तिक 24 गते काठमाडौँको क्षेत्रपाटी स्थित चाक्सीबारीमा जन्मनुभएका नेता सिंहको निधन 2054 साल असोज 2 गते भएको हो। उहाँ विक्रम सम्बत 1997 स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषदको सदस्य भई राणा शासन हटाउने अभियानमा सक्रिय हुनुभएको थियो। प्रजातन्त्र स्थापनाका लागि भएको 2007 सालको क्रान्तिमा एक अगुवाका रूपमा उहाँले वीरगंज मोर्चामा सशस्त्र संघर्ष गर्नुभएको थियो। औसत रूपमा अबको 15 दिनमा मनसून बहिर्गमन हुनुपर्ने समय भए पनि अहिले सक्रिय बन्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसूनको निम्नचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बंगालको खाड़ीबाट जल बाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसून सक्रिय भएको जनाएको छ। महाशाखाका मौसमविद रोजन लामिछानेले सामान्यतया अक्टोबर 2 मनसून बाहिरिने गर्छ तर यो वर्ष सरदर मितिमै मनसून बहिर्गमन हुन्छ वा हुँदैन अहिले भन्न नसकिने बताउनुभयो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 पूरक परीक्षा असोज 7 र 8 गते सञ्चालन गर्ने भएको छ। यसअघि भदौ 28 र 29 गते सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो। बोर्डले यसअघि नै परीक्षा केन्द्र निर्धारण गरिसकेको छ। र राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गैंडाकोट रामदी मालढुङ्गा खण्डमा 80% भौतिक काम सम्पन्न भएको छ। आयोजना शुरू भएको 16 वर्षमा करिडोर अन्तर्गत उक्त खण्डमा पर्ने 293 किमी मध्ये 224 किलोमिटर सड़क कालोपत्र 36 पुल निर्माण सम्पन्न भएका छन् भने 6 पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। 6 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।